यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। कोरोना भाइरसको जोखिमलाई देखाएर दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। उपभोग्य सामग्रीको सहज आपूर्तिका लागि सहुलियत पसल सञ्चालन गर्ने सरकारको तयारी। स्वास्थ्य परीक्षण लगायत जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरिएकाले भोलिदेखि हुने एसईई परीक्षामा निर्धक्क भएर सहभागी हुन विद्यार्थीहरूलाई शिक्षा मन्त्रीको आग्रह। प्रदेश नम्बर 2 को नामाकरण र राजधानी टुङ्गो लगाउन प्रदेशसभामा हिजो भएको मतदान निष्कर्षविहीन। सत्तारूढ़ र प्रतिपक्ष दुवैले राखेको प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत। र कोरोना भाइरसको संक्रमणबाट इटलीमा मृत्यु हुनेको संख्या 2500 नाग्यो। संयुक्त राज्य अमेरिकाको सबै राज्यहरू कोरोना भाइरसबाट प्रभावित। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कोरोना भाइरसको जोखिमलाई देखाएर दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले उपभोग्य वस्तुको कृत्रिम अभाव गरिएका ठहर गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारलाई निर्देशन दिएको हो। बैठकले अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्ने व्यापारीमाथि कार्यवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ। सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएको बताइरहँदा कोरोना भाइरसको त्रास देखाउँदै व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिरहेका छन्। कोरोनाका कारण दैनिक उपभोग्य वस्तु, औषधि लगायत अत्यावश्यकीय वस्तुको अभाव तथा सहज आपूर्तिका सम्बन्धमा सरकारवालासँग छलफल गर्न समितिले हिजो बैठक डाकेको थियो। बैठकमा सांसद सोम प्रसाद पाण्डे, भीमसेन दास प्रधान, बिन्दा पाण्डे, देवेन्द्र पौडेल, सुजाता परियार, अमृत अग्रहरी, सरिता गिरी, प्रकाश रम्तेल लगायतले कालोबजारी नियन्त्रणका लागि सरकार बलियो र प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने माग गर्नुभएको थियो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका संयन्त्रहरू परिचालन गरी विभिन्न स्थानमा सहुलियत पसल र घुम्ती पसलहरू सञ्चालनमा ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिनुभयो। मन्त्री भट्टले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन देशैभरि बजार अनुगमनलाई तीव्रता दिइएको समेत जानकारी दिनुभयो।
हिजोका दिनमा चाडपर्वमा अलिअलि सस्तो सुलभ पसलहरू भनेर गरेको दुईटा हाम्रा कम्पनीहरू, विशेष गरी नेपाल खाद्य व्यवस्था कम्पनी र साल ट्रेडिङ, तिनलाई चाहिँ अहिले तत्काललाई हामीले ती ठाउँहरूमा अलिकति सहज हुने जनतालाई र आवश्यक हामीले पठाउने उ गरेर निर्धारण गरेर यतिसम्म दिने भनेर त्यो व्यवस्था गर्ने तयारी छ हाम्रो। र अर्को आवश्यक पर्दा मोबाइल पसलहरू पनि हामी त्यो तयारी गर्छौँ। अर्को हामीले गृह मन्त्रालयसँग संयोजन गरेर 77 जिल्लाको जिल्ला प्रशासनसँग सहयोग दिने आन्दोलन गर्ने, अभावहरूलाई कहीँ पनि हुन नदिने, कालोबजारीलाई नियन्त्रण गर्ने कानुनी दायरामा ल्याउने हुनुहुन्छ।
मन्त्री भट्टले कोरोना भाइरसको प्रकोपले अर्थतन्त्रका समग्र क्षेत्रमा पार्न सक्ने प्रभाव कम गर्न सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको जानकारी पनि समितिको बैठकमा दिनुभयो। बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेका बेला नेपाल आयल निगमले भने माग अनुसार नै ग्यास तथा इन्धन आयात भइरहेको जनाएको छ। काठमाडौँमा हिजो आयोजित अन्तर्क्रियामा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले माघभन्दा 35 लाख बढ़ी ग्यास आयात गरिए पनि उपभोक्ताहरूमा बढ़ी संख्यामा ग्यास जोहो गर्ने प्रवृत्ति बढ़ेका कारण सामानको खपत तथा वितरणमा समस्या देखिएको बताउनुभयो। अन्तर्क्रियामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नेत्र प्रसाद सुवेदीले विभागबाट अनुगमन भइरहेको र ग्यास तथा पेट्रोलियम पदार्थको वितरणमा गलत काम गर्नेलाई कार्यवाहीको दायरामा ल्याइने काम अघि बढ़ाइएको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भोलि शुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईईका लागि स्वास्थ्य परीक्षण लगायतका जोखिम न्यूनीकरणका सबै उपाय अवलम्बन गरिएकाले निर्धक्क भएर सहभागी हुन विद्यार्थीहरूलाई आह्वान गर्नुभएको छ। कोरोना भाइरसको संक्रमणको जोखिमप्रति सचेत हुन आग्रह गर्नुहुँदै मन्त्री पोखरेलले हिजो जारी गर्नुभएको अपीलमा कोरोना भाइरसको संक्रमणको जोखिमप्रति सचेत हुन आग्रह गर्नुभएको छ। उहाँले सबै परीक्षा केन्द्रमा सहायता कक्ष अर्थात हेल्थ डेस्कको प्रबन्ध गरिएकाले त्रसित र भयभीत हुनु नपर्ने बताउनुभयो। भोलि शुरू हुने परीक्षामा साधारण विषयतर्फ यही चैत 14 गतेसम्म र प्राविधिक विषयतर्फ चैत 17 गतेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा कुल 4,82,219 विद्यार्थीले आवेदन दिएका छन्। देशभर 1,995 केन्द्रमा भोलिदेखि एसईई सञ्चालन हुनेछ। नेपाल शिक्षक महासंघले भोलिदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईई को सबै परीक्षा केन्द्रमा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउन माग गरेको छ। महासंघका अध्यक्ष बाबुराम थापाले विश्वव्यापी संक्रमण भइरहेको कोविड 19 सामना गर्दै परीक्षा सञ्चालनको विकल्प नभएकाले त्यसप्रति होशियारी हुन विद्यार्थीहरूलाई परीक्षा हलमा प्रवेश गराउनु पूर्व स्वास्थ्य परीक्षण गर्न र गराउन शिक्षक एवं सरकारसँग आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना भाइरसको जोखिमका बेला भइरहेको कालोबजारी रोक्न जनप्रतिनिधिहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस काठमाण्डुका क्षेत्रीय सभापतिहरू र काठमाण्डु महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूसँग हिजो छलफल गर्नुहुँदै नेता सिंहले कालोबजारी रोक्न सरकारले पनि हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। कोरोना भाइरस संक्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै बेलैमा सचेत बन्नका लागि कास्की कारागार पोखरामा आजदेखि कैदी बन्दी भेटघाट बन्द गरिएको छ। कारागार प्रशासन र कैदी बन्दी बीच भएको छलफलमा आगामी चैत्र 14 गतेसम्मका लागि कैदी बन्दी र आफन्तजन बीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका प्रमुख गणेश गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार पूर्व सजगताकै लागि कारागारभित्र मास्कको उत्पादन शुरू गरिएको छ। त्यसक्रममा अहिले कारागारभित्र दैनिक 100 देखि 150 वटासम्म मास्क उत्पादन भइरहेको र कैदी बन्दीलाई प्रति मास्क 30 रूपियाँमा उपलब्ध गराइएको जानकारी दिनुभयो। कारागारभित्रै प्रत्येक ब्लकमा 20 जनासम्म रहन सक्ने गरी आइसोलेसन वार्डको पनि निर्माण गर्न लागि उहाँले बताउनुभयो। कुल 240 जनाको क्षमता रहेको कास्की कारागारमा हाल 870 जना कैदी बन्दी रहेका छन्। भरतपुर महानगरपालिका 10 स्थित चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ। भरतपुर महानगरपालिकाको अगुवाईमा चितवनमा हिजो सम्पन्न सरकारवालाको बैठकले 70 शैयाको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो। बैठकले महानगरपालिकाका प्रमुख रेणु दाहाल संयोजक रहेको 15 सदस्यीय कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारी कार्यदल समेत गठन गरेको छ। बर्दिया जिल्लामा कोरोना भाइरसको संक्रमण भित्रन नदिन 15 दिनसम्म जिल्लाका सबै हाट बजार बन्द गर्ने भारत र नेपालका नागरिकहरूलाई नाकामा आवतजावत गर्दा सुरक्षाकर्मीको अनिवार्य स्वीकृति लिएर मात्र गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। कोरोना संक्रमण भित्रन नदिनका लागि सम्भव हुनेसम्म सबै उपाय अवलम्बन गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो। त्यसै गरी कोरोना भाइरस विरूद्ध पूर्व तयारी अपनाउँदै बाँकेमा कार्यदल गठन गरिएको छ। उपमहानगरपालिकाको आयोजनामा हिजो बसेको सरकारवाला पक्षको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको संयोजकत्वमा कार्यदल र व्यवस्थापन समिति गठन गरेको छ। बैठकमा कोरोना भाइरस विरूद्ध पूर्व तयारीका लागि आकस्मिक कोषमा नेपालगंज उपमहानगरपालिकाका तर्फबाट 30 लाख रूपियाँ, त्यसै गरी बाँकी जिल्ला समन्वय समितिका तर्फबाट 30 लाख रूपियाँ, कोहलपुर नगरपालिकाले 20 लाख तथा 6 वटै गाउँपालिकाले 10-10 लाख रूपियाँ तथा नेपालगंज उद्योग वाणिज्य संघले 20 लाख रूपियाँ सहयोग गर्ने निर्णय समेत गरेको छ। पोखराको लेकसाइडमा कोरोना भाइरस भित्रन नदिन सतर्कता अपनाइएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखेर पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडको बाराही चोकमा सहायता कक्ष स्थापना गरेको महानगरकी उपप्रमुख मंजू देवी गुरूङले जानकारी दिनुभयो। हेल्थ डेस्कमा कोरोनाको लक्षण, बस्ने उपाय लगायतका बारेमा स्वास्थ्यकर्मी सहित सचेतनामूलक जानकारी गराइने महानगरको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माले बताउनुभयो। यसअघि पोखरा महानगरपालिकाले पोखरा विमानस्थलमा हेल्थ डेस्कको स्थापना गरिसकेको छ। त्यसै गरी कोरोना विरूद्ध सचेतना जगाउन र संक्रमण फैलन नदिने उद्देश्यले अछामका विभिन्न 3 ठाउँमा हेल्थ डेस्कको स्थापना गरिएको छ। जिल्लाको चौरपाटी गाउँपालिका 6 चौखुट्टे, त्यसै गरी साफे बगर नगरपालिका 3 को विमानस्थल र पञ्चदेवल नगरपालिका 4 को बेलखेतमा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला विपद पूर्व तयारी समितिले जनाएको छ। अछाम जिल्लामा एसईई परीक्षाका समयमा 24 वटै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिएको शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीले जानकारी दिनुभयो। अछाम जिल्लाका अधिकांश व्यक्ति रोजगारीका लागि भारतमा रहेका र अहिले फर्कने क्रममा रहेकाले पनि कोरोना फैलने हो कि भन्ने त्रासमा स्थानीयहरू रहेको हाम्रा समाचारदाताले जनाएका छन्। कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर पूर्वी पहाड़ी जिल्ला भोजपुरका स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई अति जरूरी काम बाहेक विदामा नबस्न निर्देशन दिइएको छ। जिल्ला अस्पताल भोजपुरले संक्रमणको जोखिमलाई ध्यानमा राखेर आफ्ना स्वास्थ्यकर्मीहरूलाई अति जरूरी काम बाहेक विदा नदिने र निरन्तर सम्पर्कमा रहन तथा सतर्क अवस्थामा रहने गरी परिचालन गर्ने हिजो निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण फैलन नदिन पूर्व तयारी स्वरूप धनगढ़ीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल भारत मैत्री बस सेवा हिजोदेखि बन्द गरिएको छ। धनगढ़ीबाट गौरीफण्टा हुँदै दिल्लीसम्म दैनिक 3 बस सेवा सञ्चालनमा थिए। त्यसबाहेक गौरीफण्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप 2 बस सेवा पनि बन्द गरिएको छ। कैलालीको त्रिनगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक महादेव भट्टले धनगढ़ीबाट नयाँ दिल्लीका लागि छुट्ने बस सेवा बन्द गरिएको जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि स्वास्थ्य सेवा कार्यालय जाजरकोटले 200 को आइसोलेशन कक्ष स्थापना गरिएको छ। उच्च ज्वरो श्वास प्रश्वास लगायत रोगका बिरामीलाई स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहले खर्च बेहोर्ने गरी एम्बुलेन्स तथा उपचारको प्रबन्ध मिलाइएको पनि जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो। विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढ़ेपछि नेपालमा उत्पादित मालवस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन नसक्दा सिन्धुपाल्चोक जिल्लाका गलैंचा व्यवसायीहरू चिन्तित भएका छन्। सिन्धुपाल्चोकको मेलम्चीबाट संवाददाता देवराज सुवेदीको यो रिपोर्ट।
घरमै बसेर आमदानी गर्न सकिने धेरै उदाहरण मध्येको एउटा माध्यम बनेको गलैंचा उद्योग धराशाही बन्दा पाँच पोखरी थाङपाल गाउँपालिका दुई बरुवाका हीरा तामाङलाई अब कसरी घर खर्च चलाउने भन्ने चिन्ताले सताएको छ। गलैंचाको अत्याधिक माग हुने चीनमा विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसको कारण निर्यात ठप्प हुँदा गलैंचा उद्योगमा निर्भर चिन्तामा परेका छन्।
महिनामा त अब बुन्यो भने एक जोर लगिन्छ, पहिला 20,000 थियो, अहिले घटेर फै अब सिजनै छैन भन्छ।
जिल्लाका विभिन्न समुदायका महिलाहरूले फुर्सदको समयमा गलैंचा बुन्दै आफ्नो घर खर्च जुटाउँदै आएका छन्। यहाँका कतिपय मानिसहरूले फुर्सद भएको समयलाई सदुपयोग गर्दै गलैंचा बुन्ने गरेका छन्। स्थानीय स्तरमा महिलाहरूको लागि घरमै रोजगारीको पनि सृजना भएको छ। तर अहिले गलैंचाको उत्पादन र निर्यात हुन नसक्दा मासिक 20,000 आमदानी गर्ने अर्का स्थानीय सुकमाया तामाङलाई पनि कसरी गुजारा चलाउने भन्ने पीर परेको छ। जिल्लाको हिमाली भेगका धेरै जसो स्थानहरूमा गलैंचा बुन्ने गरेको पाइन्छ। आजभोलि गाउँ घरमा रहेका साना उद्योगहरूले पनि आत्मनिर्भर बन्नमा सहयोग गरिरहेको छ। महिलाहरूको लागि गलैंचा गतिलो आमदानीको स्रोत बन्दै गइरहेको बेला तयारी गलैंचा निर्यात नहुँदा यसअघि पाउँदै आएको पारिश्रमिक पनि घटेको अर्का स्थानीय कुर्मो लामाले गुनासो गर्नुभयो।
एक महिनामा एक आम जति बुन्छ, अस्तितिर त भारतेर आउँदा खारे बन्छ।
स्थानीय सरकारले यस्ता साना उद्योगलाई प्रोत्साहन गर्दै उत्पादन भएका गलैंचालाई स्वदेशमा बिक्री बढाउन सकेमा गलैंचा उद्योगमा निर्भर स्थानीयहरूको जीवन धान्नकै लागि विदेशिनु पर्ने बाध्यता टर्ने उनीहरूको अपेक्षा छ। देवराज सुवेदी, रेडियो नेपाल, मेलम्ची, सिन्धुपाल्चोक।
कोरोना भाइरसको संक्रमण नेपालमा भित्रन नदिन सीमा नाकाहरूमा हेल्थ डेस्क स्थापना गरिए पनि भन्सार छलेर सामान ओसार पसार गर्ने व्यक्तिहरूका कारण चुनौती बढ़ी थपिएको छ भन्नुहुन्छ कञ्चनपुरबाट हाम्रा संवाददाता हरिशचन्द्र बाग।
कोरोना संक्रमण छिमेकी राष्ट्र भारतमा पनि देखा परेको छ। यद्यपि भारतसँग खुला सीमा जोडिएका क्षेत्रहरूबाट भन्सार छरी गरी सामान ओसार पसार गर्ने व्यक्तिहरू हेल्थ डेस्कसम्म नजाने गरेका कारण पनि सीमा क्षेत्रमा कोरोना संक्रमणको जोखिम देखिन्छ। कञ्चनपुरको बेलडाडी गाउँपालिकाका प्रवक्ता अम्बर बहादुर खत्री।
इन्डियाबाट मासुजन्य माछा मुर्गा ल्याएको देख्ने बित्तिकै सम्बन्धी प्रकार सशस्त्र बल छ उहाँलाई जानकारी गराएर रोक्न लगाउने, राति चोरी छिपी पनि ल्याउँछन् भने त्यो ठाउँबाट मासुजन्य पदार्थ आफूले पनि सरसफाईमा ध्यान दिने।
कोरोना रोगको संक्रमण भित्रिन नदिन कञ्चनपुरको बेलौरी, गड्डा चौकी, ब्रह्मदेव र झोलुङ्गे पुलमा पनि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ। यसका अतिरिक्त सीमा क्षेत्रमा हुने चोरी निकासी, पैठारी र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी थप सशक्त भएर लागेको सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर 35 नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह साहुको दावी छ।
हेल्थ डेस्कको व्यवस्था गरिएको छ, चेकचाक भइरहेछ। चोरी निकासी गरेर आउने मान्छेहरूलाई पनि अवैध सामानहरूलाई नियन्त्रण गर्ने र त्यसमा संलग्न व्यक्तिलाई पनि आवश्यक कारवाही गर्ने गरी व्यवस्था मिलाउने गरी व्यापक रूपमा चाहिँ परिचालन भइराखेका छन्।
अहिले नेपाल भारत मैत्री बस सेवा समेत केही दिनका लागि बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको भनाइ छ।
मैत्री सेवा बस नेपाल भारत दुवै तर्फबाट चलिरहेको, त्यसलाई पनि केही समयको लागि स्थगित गरेका छौँ। चेक जाँच राम्रोसँग भइरहेको छ।
यस रोगबाट बच्नका लागि साथीभाइहरूसँग हात नमिलाउने, साबुन पानीले राम्ररी हात धुने, मुखमा मास्क प्रयोग गर्ने, श्वास प्रश्वासका बिरामीहरूको नजिक नजाने, जनावरको सम्पर्कबाट टाढा रहने, अण्डा तथा मासु लगायतका खानेकुरा राम्ररी पकाएर मात्रै सेवन गर्न अपील गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
वाउ, रियल मै छिटो डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवांस नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् #444#। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। प्रदेश नम्बर दुईको नामाकरण र राजधानीका सम्बन्धमा हिजो प्रदेशसभामा भएको मतदान निष्कर्षविहीन भएको छ। नामाकरणका लागि प्रदेशसभा बैठकमा प्रस्तुत भएका सबै प्रस्ताव अस्वीकृत भएका हुन्। बैठकमा सत्तारूढ़ दल समाजवादी पार्टी र राजपाले संयुक्त रूपमा राखेको मधेस प्रदेश प्रस्तावमा मतदान हुँदा प्रस्तावका पक्षमा 60 र विपक्षमा 46 मत परेको थियो भने एक मत बदर भएको थियो। त्यसअघि नेकपाले राखेको जानकी प्रदेश तथा नेपाली कांग्रेसले राखेको मिथिला भोजपुराको प्रस्ताव पनि अस्वीकृत भएका थिए। नेकपाको प्रस्तावमा 37 तथा विपक्षमा 70 मत परेको प्रदेशसभाका सचिव एवं मतदान अधिकृत रंजित यादवले जानकारी दिनुभयो। त्यसै गरी नेपाली कांग्रेसको मिथिला भोजपुरा प्रस्तावको पक्षमा 28 मत परेको र विपक्षमा 79 मत परेको थियो। राजधानीका विषयमा छलफल हुँदा सहमतिमा जाने विषयमा एकमत भएको भनिए पनि मतदानमा राजधानीको प्रस्ताव पनि सफल हुन सकेन। राष्ट्रिय सभाको हिजोको बैठकले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2075 सर्वसम्मतिले पारित गरेको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा आम्फेले प्रस्तुत गर्नुभएको प्रमाण दोस्रो संशोधन विधेयक 2075 प्रतिनिधि सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा समय लिएर भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मकुमारी अर्यालले भू उपयोगको ऐन कार्यान्वयनका लागि मन्त्रालयले नियमावली तयार गरेर आवश्यक प्रक्रिया अगाडि बढ़ाइरहेको जानकारी दिनुभयो। मन्त्री अर्यालले भूमिहीन सुकुम्बासीको अवस्था हेरेर भूमि उपलब्ध गराइने र अव्यवस्थित बसोबासीको हकमा निजहरूसँग निश्चित शुल्क लिएर व्यवस्थापन गर्ने नीति सरकारले लिएको बताउनुभयो। उहाँले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण गरिनुपर्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो। बैठकको शून्य समयमा सांसदहरूले कालोबजारीलाई अन्त्य गर्नुपर्ने, कालोबजारीमा संलग्नहरूलाई कड़ा कार्यवाही गर्नुपर्ने लगायतका माग गर्नुभएको थियो। सांसदहरूले साग खेलमा उत्कृष्ट नेपाली खेलाड़ीलाई पुरस्कृत गर्ने भनिए पनि हालसम्म पुरस्कार प्रदान नगरिएकोमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको हिजो बसेको बैठकमा सांसदहरूले खानेपानीका लागि प्रयोग हुने विद्युत महसुलमा सरकारले 50% अनुदानको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। बैठकमा उहाँहरूले खानेपानी अत्यावश्यक कुरा भएको र संविधान अनुसार मौलिक हक भएकाले त्यसमा अनुदान दिइनुपर्ने बताउनु भएको हो। बैठकमा खानेपानी मन्त्री बीना मगरले समितिमा खानेपानीको महसुल जस्तो विषयमा महत्वपूर्ण छलफल भएकाले त्यसलाई व्यावहारिक रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। मन्त्रालयका सचिव माधव बेलवासेले हाल समितिमा छलफलका क्रममा रहेको संघीय विधेयकको योजनामा मात्रै लागू हुने र स्थानीय र प्रदेश तहले त्यससँग नबाझिने गरी ऐन बनाउन सक्ने बताउनुभयो। समितिकी सभापति कल्याणी कुमारी खड्काले खानेपानीको संरचना खड़ा गर्दा पहिले नै अत्यावश्यक कुराहरूको तयारी अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको अर्थ समितिमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2075 दफावार छलफल जारी रहेको छ। बैठकमा समितिका सदस्यहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले बीमा सम्बन्धी नियामक निकायलाई सुदृढ़ तुल्याउने तथा बीमा प्राधिकरणलाई सशक्त निकायका रूपमा स्थापना गर्ने परिकल्पना विधेयकले गरेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले बीमा क्षेत्रको विस्तारको मान्यतालाई विधेयकले समेटेकाले केही बुँदामा आवश्यक संशोधन गर्नुपर्ने देखिएमा समग्रमा त्यो बदलिदो परिवेशमा उपयुक्त भएको बताउनुभयो। बैठकमा बीमा बजारको विस्तार, पुनर्बीमा, पुँजी बजार प्रवर्धन, बीमा करार, बीमा शुल्क, बीमा कार्यक्षेत्र, बचतको बाँडफाँट, त्यसै गरी खुद सम्पत्तिको आधारमा जोखिम स्वीकार लगायतका व्यवस्थाका बारेमा छलफल भएको थियो। अवैध घरेलु मदिरा उत्पादनमा संलग्न रहेको आरोपमा सिराहामा प्रहरीले 14 जनालाई पक्राउ गरेको छ। धनुषामा घरेलु मदिराको सेवनबाट 20 जनाभन्दा बढ़ीको मृत्यु भएपछि सिराहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको सिराहाका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो। अभियान सञ्चालनमा ल्याइएपछि 2 दिनको अवधिमा 3,400 लिटर तयारी अवैध घरेलु मदिरा, त्यसै गरी 32,780 लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो। प्रधान सेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत विनय मोहन कोत्राले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सैनिक मुख्यालय जंगी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उहाँहरूबीच दुई देश बीचको सम्बन्ध र आपसी हितका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर हालसम्म 187,385 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसका कारण 7,477 जनाको मृत्यु भइसकेको छ। संक्रमित मध्ये कुल 80,800 48 जना निको भएर घर फर्किएका छन् भने अझै 79,050 जनाले संक्रमणका कारण उपचार सेवा लिइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। उपचाररत मध्ये 92,559 जना अर्थात 93% व्यक्तिमा सामान्य खालको संक्रमण देखिएको छ भने 6,491 अर्थात 7% व्यक्तिमा जटिल खालको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोरोना भाइरसका कारण बढ़ी प्रभावित हुने मुलुकमध्ये स्पेन विश्वमा चौथो र युरोपमा दोस्रो मुलुक बनेको छ। भाइरसका कारण सबैभन्दा बढ़ी चीन प्रभावित बनेको भए पनि पछिल्ला केही दिनमा चीनमा नयाँ संक्रमणको दर सरदर एक अंकमा झरेको बताइएको छ। चीन पनि बढ़ी प्रभावित चीनपछि बढ़ी प्रभावित मुलुक इटली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ। संक्रमणको प्रभाव युरोपका अन्य राष्ट्रहरू फ्रान्स र जर्मनीमा पनि जटिल अवस्थामा पाइएको छ। युरोपेली मुलुक इटलीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2500 नागेको छ। गत 24 घण्टामा मात्र इटलीमा ज्यान जानेको संख्या 345 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इटलीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 31,000 भन्दा बढ़ी रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसैबीच संयुक्त राज्य अमेरिकाको सबै राज्यहरू कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको त्यहाँका संचार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 103 पुगेको छ। अब आर्थिक समाचार।
कोरोना भाइरसको संक्रमणका कारण नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ। विश्वव्यापी रूपमा कोरोनाको संक्रमण फैलिएपछि नेपालबाट दुवैतर्फ उडान भर्ने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले आफ्नो उडानमा कटौती गरेका छन्। पछिल्ला दिनमा दिनौ जसो अन्तर्राष्ट्रिय उडानमा कटौती भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो। विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रिय तर्फ दैनिक 45 देखि 50 उडान हुने गरेकोमा मंगलबार 29 मात्रै उडान भएका छन्। सोमबार भने 30 अन्तर्राष्ट्रिय उडान भएका थिए। विमानस्थलबाट दुवैतर्फी उडान र अवतरण गर्दा दैनिक 95 देखि 100 अन्तर्राष्ट्रिय उडान हुने गरेको थियो। विमानस्थलका अनुसार एयर इण्डियाले पहिला दैनिक 4 उडान गर्दै आएकोमा अहिले एउटा मात्र उडान गर्दै आएको छ। कतार एयरवेजले दैनिक 4 उडान भर्दै आएकोमा अहिले 2 मात्र उडान गरिरहेको छ। त्यसै गरी ड्रागन एयरले काठमाडौँ उडान स्थगन गरेको छ। 4 उडान गर्दै आएको कोरियन एयरले एउटा मात्र उडान गर्दै आएको छ। विमानस्थलबाट अहिले 3 नेपाली सहित 30 वायु सेवा कम्पनीले उडान गर्दै आएका छन्। नेपाल पुनर्विमा कम्पनीले मंगलबारबाट 1,60,00,000 रुपियाँ बराबरको साधारण शेयर बिक्री शुरू गरेको छ। धितोपत्र बोर्डले गत फागुन 4 गते कम्पनीलाई साधारण शेयर बिक्री गर्नका लागि अनुमति दिएको थियो। पछिल्लो समय ठूला कम्पनीहरूको साधारण शेयर बिक्रीमा नआएको अवस्थामा पुनर्विमा कम्पनीले प्रतिकृता 100 दरका शेयर बिक्री गर्न लागेको हो। 1,60,00,000 किता शेयर मध्ये 73,500 किता आफ्ना कर्मचारीलाई, 8,00,000 किता सामूहिक लगानी कोष कम्पनीलाई छुट्याइएको छ भने 1,51,26,500 किता शेयर मात्र सर्वसाधारणका लागि छुट्याइएको छ। शेयर भर्नका लागि मेरो शेयर सफ्टवेयर र आश्वा सदस्य संस्थाबाट आवेदन दिन सकिने व्यवस्था मिलाएको आरबीबी मर्चेन्ट ब्याङ्क लिमिटेडले जनाएको छ। नेपालमा सुन र चाँदीको भाउ चैत 4 गते मंगलबार उच्च दरले घटेको छ। यस दिन सुनको भाउ तोलामा 2,000 रुपियाँले घटेको छ भने चाँदी पनि प्रति तोला 80 रुपियाँले घटेको छ। मंगलबार छापावाल सुन प्रति तोला 75,500 रुपियाँ र तेजाबी सुन प्रति तोला 75,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाल राष्ट्र ले कोरोना भाइरसको कारण मुलुकको अर्थतन्त्रका विभिन्न क्षेत्रमा पर्न सक्ने असरका सम्बन्धमा अध्ययन शुरू गरेको छ। नेपाल राष्ट्र ब्याङ्क अनुसन्धान विभागका प्रमुख डाक्टर गुणाकर भट्टको संयोजकत्वमा अध्ययन शुरू गरिएको राष्ट्र ब्याङ्कले जनाएको छ। कोरोनाका कारण बैंकिङ क्षेत्रमा पर्ने असर, मूल्य स्फीति, भुक्तानी सन्तुलन एवं विदेशी विनिमय संचितका क्षेत्रमा के कति असर पर्न सक्छ भन्ने यकिन गर्न अनुसन्धान शुरू गरेको नेपाल राष्ट्र ब्याङ्क अनुसन्धान विभागका प्रमुख एवं प्रवक्ता डाक्टर गुणाकर भट्टले जानकारी दिनुभयो। प्रारम्भिक अध्ययनका अनुसार नेपालको अन्य क्षेत्रको तुलनामा पर्यटन क्षेत्रमा कोरोना भाइरसको असर बढी देखिएको अध्ययन कार्यदलका संयोजक डाक्टर भट्टले बताउनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
विश्वभर कोरोना भाइरसका कारण परेको असरलाई मध्यनजर गर्दै राखेपले सबै गतिविधि रोक्न मंगलबार निर्णय गरेको छ। गत महिना राखेपकै प्रशासन प्रमुख कुलबहादुर थापाले खेलकुद गतिविधि रोक्न सूचना जारी गर्नुभएको थियो। राखेप सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काल एक साताका लागि खेलकुदका सबै गतिविधि रोक्न निर्णय गरेको राखेपद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि फागुन 22 गते राखेपका प्रशासन प्रमुख थापाले सम्पूर्ण खेल गतिविधि स्थगित गर्न सूचना जारी गर्नुभएको थियो। तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा फागुन 22 गते बसेको आपतकालीन बैठकले विश्वमा फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता र खेलकुदसँग सम्बन्धित सबै कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्न विज्ञप्ति मार्फत सूचना जारी गरिएको थियो। खेलकुदको अधिकांश गतिविधि स्थगित भए पनि अखिल नेपाल फुटबल संघ एन्फाले भने बी डिभिजन लिग सञ्चालन गरिरहेको छ। नेपाल ओलम्पिक कमिटिको कार्य समितिको तेस्रो पूर्ण बैठकले पूर्व अध्यक्ष रूपशमशेर राणा र ध्रुव बहादुर प्रधानलाई मानार्थ अध्यक्षमा मनोनित गरेको छ। एनओसीको लामो समयदेखिको विवाद समाधानमा यो निर्णयपछि दुई ध्रुवमा रहेका एनओसी एक ठाउँमा उभिएको अध्यक्ष जीवराम श्रेष्ठले बताउनुभयो। पोखरामा सम्पन्न बैठकले एनओसीका पूर्व अध्यक्ष राणा सहित प्रधानलाई मानार्थ अध्यक्ष मनोनयन गर्ने निर्णय गरेको हो। विगत 12 वर्षदेखि नेपालमा दुईवटा एनओसी रहँदै कानूनी लडाई समेत झेल्दै आएका थिए।
खेल समाचारका साथमा अझै बम अब मौसम। आज देशका पश्चिमी पहाड़ी भागमा आंशिक बदली रही, एक दुई स्थानमा वर्षा हुने र अन्य भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:10 भयो भने सूर्यास्त भरे साँझ 6:14 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कोरोना भाइरसको जोखिमलाई देखाएर दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। उपभोग्य सामग्रीको सहज आपूर्तिका लागि सहुलियत पसल सञ्चालन गर्ने सरकारको तयारी। स्वास्थ्य परीक्षण लगायत जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरिएकाले भोलिदेखि हुने एसईई परीक्षामा निर्धक्क भएर सहभागी हुन विद्यार्थीहरूलाई शिक्षा मन्त्रीको आग्रह। प्रदेश नम्बर 2 को नामाकरण र राजधानी टुंगो लगाउन प्रदेशसभामा हिजो भएको मतदान निष्कर्षविहीन। सत्तारूढ़ र प्रतिपक्ष दुवैले राखेको प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत। र कोरोना भाइरसको संक्रमणबाट इटलीमा मृत्यु हुनेको संख्या 2500 नाग्यो। संयुक्त राज्य अमेरिकाको सबै राज्यहरू कोरोना भाइरसबाट प्रभावित। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।